الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا جو مجھ پر روزانہ ہزار مرتبہ درود پاک پڑھے وہ اس وقت تک نہیں مرے گا جب تک جنت میں اپنا ٹھکانہ نہ دیکھ لے صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم پیارے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین ہم آج پھر اپنے سلسلے درس بخاری شریف میں آپ کو خوش آمدید کہتے ہیں اس سلسلے میں آپ سماعت فرماتے ہیں صحیح بخاری شریف سے احادیث مبارکہ اور ان کا ترجمہ اس کے ساتھ ساتھ معتمد شروحات کی روشنی میں آپ یہ جان پاتے ہیں کہ سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم کی اپنے اس فرمان سے کیا مراد پیش نظر رہی تو حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ علیہ وسلم ہے نیت المؤمن خیر من عملہ مومن کی نیت اس کے عمل سے بہتر ہے مدنی چینل کے ناظرین آج کے اس سلسلے میں جو حدیث مبارکہ یا جس عنوان پر ہم بات کرنے جا رہے ہیں انتہائی اہم حدیث مبارکہ اور انتہائی اہم عنوان ہے دل میں جو سختی پیدا ہو جاتی ہے اس کو نرم کیسے کیا جاتا ہے امام بخاری رحمت اللہ تعالی علیہ نے اس عنوان سے ایک باب باندھا جسے کتاب الرقاق کا نام دیا یعنی دلوں کو نرم کرنے والی وہ احادیث مبارکہ کہ جن کو سن کر دل نرم ہو جایا کرتے ہیں حضرت امام بخاری رحمت اللہ تعالی علیہ نے وہ احادیث مبارکہ اس عنوان کے تحت شامل فرمائیں اور جو اس میں پہلا آپ نے ٹاپک باندھا ہے اس میں آپ نے صحت اور فراغت یہ دو نعمتیں ہیں کہ جو رب کائنات اپنے بندوں کو عطا فرماتا ہے صحت بھی مل جاتی ہے اور فراغت بھی میسر آتی ہے تو یہ فراغت اور صحت یہ اللہ تبارک و تعالی کی بہت بڑی نعمتیں ہیں اور اس کے ساتھ ساتھ اس پہلے ہی عنوان کے تحت یہ بھی واضح کیا گیا کہ در حقیقت جو زندگی ہے وہ آخرت کی زندگی ہی حقیقی زندگی ہے اور اس میں ہمیں کیا سمجھایا گیا آئیے سماعت فرمائیے اس حدیث مبارک کو حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما جو نبی رحمت صلی اللہ علیہ وسلم کے چچا حضرت عباس بن عبد المطلب رضی اللہ تعالی عنہ کے بیٹے ہیں آپ تفسیر کے امام ہیں علم و حکمت کی دعائیں مصطفیٰ جان رحمت نے ان کو عطا فرمائی اور آپ کا لقب حبر الامہ مشہور ہوا آپ فرماتے ہیں کہ سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا نعمت آنی مغبون فیہما کثیر من الناس الصحة والفراغ آقا دو عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا دو نعمتیں ایسی ہیں جن کی وجہ سے اکثر لوگ خسارے میں ہیں یعنی غفلت کا شکار ہیں یا دھوکہ کھائے ہوئے ہیں ان میں سے جو ایک ہے فرمایا وہ صحت ہے اور دوسری فراغت ہے یہ دونوں نعمتیں اللہ تبارک و تعالی نے ہی عطا فرمائی صحت بھی ملی فراغت بھی ملی یعنی تندرستی بھی انسان کا مقدر بنتی ہے اور اس کے ساتھ ساتھ اسے اپنے اوقات سے فراغت کا حصہ بھی دیا جاتا ہے فراغت بھی ملتی ہے صحت بھی ملتی ہے اور یہ دونوں نعمتیں ایسی ہیں کہ فرمایا ان میں پڑھ کر کثیر لوگ غفلت کا شکار ہو جاتے ہیں اس حدیث مبارک میں نعمت کا بھی ذکر ہوا और साथ में मगबूनुन का लफ्ज भी आया, नेमतान से नेमत और मगबूनुन ये गबन से है। नेमत किसको कहते हैं? शारी ने हदीस फरमाते हैं कि हालत हसना यानी अच्छी और उम्दा जो हालत होती है उसको नेमत कहा जाता है, और जो मगबूनुन है ये गबन से है जिसका माना कमी का भी होता है, धोखा भी और खसारे के माना भी लिए जाते हैं। जैसे बाज दफा यूं कह दिया जाता है खरीदो फरोख्त के अंदर के बे में नुकसान हुआ, तो इससे भी गबन का नाम दे दिया जाता है। गोया कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये दो अमर यानी सेहत और फरागत ये ऐसे हैं कि जब इनको दुरुस्त जगह पर इस्तेमाल न किया जाए तो इन नेमतों वाले को नुकसान उठाना पड़ता है। क्योंकि इंसान सोचने की बात है कि जब सेहत के जमाने में अल्लाह तबारक व ताला की इबादत और इताअत नहीं करेगा तो वो मर्ज के जमाने में बतरीके उला अल्लाह तबारक व ताला की इबादत और इताअत से गफलत का शिकार रहे कि तंदुरुस्ती में इसे मौका मिल रहा है और अब अल्लाह की इबादत की तरफ कदम नहीं बढ़ाता, तो क्या ये जब बीमार पड़ जाएगा तो उस वक्त कसरत करेगा? तो जब तंदुरुस्ती में कदम नहीं बढ़ाता, स्टेप नहीं उठाता और अल्लाह की इताअत और फरमा बरदारी और उसकी इबादत के लिए अपनी जात को पेश नहीं कर रहा, तो जब ये बीमार पड़ जाएगा तो बतरीके औला उन कामों से दूर नजर आएगा। और इसी तरह फरागत को ले लीजिए कि जब फरागत का जमाना है तो तब ये अल्लाह तबारक व ताला की ताअत और इबादत नहीं करेगा तो वो नुकसान ज़दा और गरीब होर्दा रहेगा, क्योंकि जब ये फरागत की हालत में ये अल्लाह तबारक व ताला की इताअत और फरमा बरदारी की तरफ नहीं आ रहा तो जब इस पर कामों का बर्डन होगा, बोझ होगा, मसरूफियात ज्यादा होंगी, मशागिल ज्यादा होंगे, तो क्या उस वक्त आएगा? तो यकीनन इस सूरत के अंदर भी ये दूर ही रहता हुआ नजर आएगा। आप इसकी मिसाल ले लें, जैसे एक तंदुरुस्त शख्स है, उसके कामकाज बहुत ज्यादा हैं, दुनियावी मुआश के लिए उसके असबाब की फिक्र करते हुए घर से निकलता है, सुबह से लेकर शाम तक कमाइयां करता रहता है और अपने असबाब के हुसूल के लिए कोशा रहता है और मुआश कमाकर अपने घर में लेकर आता है। तो जब इंसान सेहत और फरागत के जमाने में फजाइल के हुसूल में कोताही करता है तो ये उसका पूरा पूरा गबन और नुकसान है। और ऐसा क्यों कर रही होगा? उलमा फरमाते हैं क्योंकि दुनिया तो आखिरत की तिजारत की जगह है, दुनिया में जो कर लिया है वो हमारे लिए जखीरा है, और अगर इस दुनिया में अमल नहीं करेंगे तो फिर आखिरत में फायदा क्या उठाएंगे? तो कहा दुनिया दारुल अमल है और आखिरत इसकी जजा है। इसलिए जिनके पास फरागत है, तंदुरुस्ती है, तो आज अपनी जात को अल्लाह तबारक व ताला की इबादत के लिए हमें तैयार करना है। जैसा कि आजकल गर्मियों की छुट्टियां स्कूल कॉलेजेस यूनिवर्सिटियों में अक्सर में यहां बच्चों को छुट्टियां चल रही, तो ये फरागत भी है और अल्लाह की तरफ से जवानी है और सेहत भी है, बीमारियां भी दूर हैं। तो आज अगर मौका मिल रहा है तो हमें 5 वक्ता नमाज की आदत बनानी है और हमें अल्लाह तबारक व ताला की फरमा बरदारी के कामों में अपनी जात को मशगूल करना है कि इन औकात में, इस जमाने में जब के फरागत मिल रही है और अल्लाह की तरफ से तंदुरुस्ती भी है और जवानी में अक्सर तंदुरुस्ती भी हुआ करती है और जिस्म मजबूत होता है और जिस्म मजबूत है तो उसके मुताबिक अमल करने में भी आसानी नजर आती है, तो आज अगर हम आदत बनाने में कामयाब हो जाएंगे तो जब मसरूफियत होगी और कामों में मशगूलियत होगी, कामों का बर्डन होगा, तब भी हमारी जो आदत बन चुकी होगी वो भी जारी रहेगी और हम अल्लाह की इबादत में अपनी जात को मशगूल रख पाएंगे। तो इसलिए मदनी चैनल के नाज़रीन, हमें आज गौर करना है और अपनी जात को अल्लाह की इबादात में और उसकी इताअत और फरमा बरदारी में मसरूफ करना है। शारी ने हदीस ने लिखा कि ये जो मिसाल दी गई है सेहत और फरागत के जाया करने वाले को गबन के साथ مثال دے کے کہا گیا گویا کہ یہ دھوکے میں ہے، کمی میں ہے، خسارے میں ہے، تو یہ مثال دینے کی وجہ کیا ہے؟ علماء نے لکھا نبی پاک صلی اللہ علیہ وسلم نے ایک مکلف شخص کی اس تاجر کے ساتھ مثال دی ہے جس کے پاس اس کا کیپیٹل راس ہوتا ہے، اس کی اصل پونجی ہوتی ہے جس کو اس نے جمع کیا ہے، یہ اس کا اپنا مال ہے، اور یہ اپنے کیپیٹل راس کی حفاظت کے ساتھ ساتھ یہ چاہتا ہے، اپنے سرمایے کی حفاظت کے ساتھ ساتھ یہ چاہتا ہے کہ جب میں اس کو بازار میں لگاؤں تو مجھے بینیفٹس ملیں، میرے پاس نفع آئے، اور میرا جو اصل مال ہے وہ بھی ضائع نہ ہو۔ جیسے مثال کے طور پہ 10 لاکھ اگر کوئی شخص کاروبار میں انویسٹ کرتا ہے تو اس کا ذہن یہ ہے کہ 10 کے ساتھ مزید آنے چاہیے، نہ یہ کہ وہ یہ چاہے کہ 10 کا 10 بھی ضائع ہو جائے، کیونکہ پھر تو کاروبار کرنے کا فائدہ ہی نہیں ہے۔ فائدہ تو تب ہے کہ جب اس کا کیپیٹل راس جو ہے، جو اس کا اصلی سرمایہ اور اس کی اصل جمع پونجی ہے، جب وہ بھی محفوظ رہے اور اس کے ساتھ ساتھ مزید اس کو نفع ملتا رہے، اور اسی کو کہتے ہیں کہ یہ منافع میں ہے، اس نے اپنے مال سے نفع کمایا ہے، اپنی مہارت کی وجہ سے، اپنے صدق کی وجہ سے، اپنی دیانت داری کی وجہ سے یہ اپنی ذات کو نقصان سے بچانے والا بن گیا ہے۔ فرمایا اسی طرح صحت اور فراغت یہ انسان کی اصل پونجی ہے، اس کا سرمایہ ہے، اور اس کو چاہیے کہ اس صحت میں اور فراغت میں اللہ تبارک و تعالی پر ایمان کے ساتھ ساتھ نیک عمل کا ہتھیار اپنے ہاتھ میں پکڑ لے۔ نماز، روزہ، حج، زکوٰۃ، دیگر عبادات کا یہ پابند بن جائے، ہر اس گناہ سے بچنے والا بن جائے کہ جو اس کو ہلاک کرنے والا ہے، تمام مہلکات سے اپنی ذات کو محفوظ کر لے اور گناہوں سے پاک و صاف ہو جائے، اور جو کام اس کے ذمے ہے قرآن اور حدیث کے تحت، ان کاموں کو کرتے ہوئے اپنی زندگی کو بسر کرے گا، تو گویا اس نے اپنے اصل سرمائے جو فراغت بھی ہے اور صحت بھی ہے، اس سے نفع کمایا ہے، اور یہ آخرت کا نفع ہوتا ہے۔ اور اگر یہ نہ کما سکا تو فرمایا اب یہ غبن میں ہے، اب یہ کمی میں ہے، اب یہ خسارے میں ہے۔ تو مدری چینل کے مناظرین، جب بات آخرت اور دنیا کی ہے تو اس کے ساتھ ساتھ ہی امام بخاری رحمت اللہ تعالی علیہ نے ایک اور عنوان قائم فرمایا، اور اس کے تحت جو حدیث مبارک ذکر فرمائی بالکل واضح ہے کہ ہمیں دنیا میں کس طرح رہنا ہے۔ اللہ نے ہمیں دنیا میں بھیجا ہے، ہم یہاں پیدا ہوئے، وہ ہمارا خالق و مالک ہے، تو خالق کائنات نے جو دنیا ہمیں دی ہے، ہمیں اس دنیا میں اپنی زندگی کو کیسے بسر کرنا ہے؟ حضرت امام بخاری رحمت اللہ تعالی علیہ نے عنوان نبی کریم صلی اللہ علیہ وسلم کے قول کا ہی ذکر فرما کر قائم کیا ہے۔ آپ فرماتے ہیں باب قول النبی صلی اللہ علیہ وسلم کن فی الدنیا کانک غریب او عابر سبیل۔ سرکار دو عالم صلی اللہ علیہ وسلم کے اس ارشاد پاک کا بیان کہ جس میں حضور نے یہ فرمایا کہ دنیا میں اس طرح رہو جس طرح مسافر ہو یا کسی راستہ کو عبور کرنے والے ہو۔ یہ حدیث مبارک حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہ سے مروی ہے، آپ کہتے ہیں اخذ رسول اللہ صلی اللہ علیہ وسلم بمن کا بی، کہ سرکار دو عالم صلی اللہ علیہ وسلم نے میرے کندھے کو پکڑا اور پھر ارشاد فرمایا کن فی الدنیا کانک غریب او عابر سبیل۔ عبداللہ ابن عمر کو نصیحت فرما رہے ہیں، اور ان کے ذریعے سے یہ نصیحت ہم تک پہنچی ہے، گویا ہمیں بھی یہ نصیحت فرمائی جا رہی ہے کہ تم دنیا میں کیسے رہو۔ فرمایا دنیا میں تم اس طرح رہو جس طرح تم ایک مسافر ہو یا راستہ کو عبور کرنے والے ہو۔ حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہ کہا کرتے تھے اذا امسیت فلا تنتظر الصباح واذا اصبحت فلا تنتظر المساء وخذ من صحتك لمرضك ومن حياتك لموتك۔ ارشاد فرمایا کرتے تھے جب تم شام کر لو तो सुबह का इंतजार न करो और जब तुम सुबह कर लो तो शाम का इंतजार न करो और अपनी तंदुरुस्ती के औकात में से कुछ हिस्सा अपनी बीमारी के औकात के लिए जमा रखो और अपनी जिंदगी के अय्याम में से कुछ हिस्सा अपनी मौत के लिए रखा करो। शायरी ने हदीस ने हदीस मुबारक के अज्जा की वजाहत भी इरशाद फरमाई। आप फरमाते हैं कि हदीस मुबारक में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कुन फि दुनिया का अन्नका गरीबुन औ आबिरु सबीलिन, यानी तुम दुनिया में इस तरह रहो गोया तुम मुसाफिर हो। शायरी ने हदीस ने इस हदीस मुबारक के अज्जा पर बतौर वजाहत गुफ्तगू फरमाई और कहा कि यह हदीस नसीहतों की तमाम अकसाम की जामे है और इस हदीस मुबारक में आकाए दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अब्दुल्लाह इब्ने उमर रदी अल्लाह ताला अन्हुमा को जो नसीहत फरमाई, फरमाया कुन फि दुनिया का अन्नका गरीबुन औ आबिरु सबीलिन, कि तुम इस दुनिया में इस तरह रहो कि तुम मुसाफिर हो या रास्ते को अबूर करने वाले हो। इस जुज के बारे में शारी ने हदीस ने लिखा, क्योंकि मुसाफिर लोगों को बहुत कम जानता और पहचानता होता है, इस वजह से हसद पैदा नहीं होता, अदावत पैदा नहीं होती, कीना दिल में पैदा नहीं होता, निफाक की सूरतें वाजे नहीं होती, निजा की कैफियत पैदा नहीं होती, आपस में झगड़े नहीं होते, बाकी जितने भी रजाइल हैं वो बंदे के बहुत कम करीब आते हैं। और उसकी वजह यह है कि इन तमाम रजाइल या इन तमाम मजमूम औसाफ का जो ताल्लुक है ये उस वक्त होता है कि जब लोगों के साथ इंसान मिलजुल कर रह रहा होता है, क्योंकि जब वह लोगों के दरमियान रहता है और लोगों को देखता है, उनके साथ उठता और बैठता है, उनके अच्छे अहवाल से बाखबर होता है, बुरी बातें भी इसको पता चलती हैं, फिर लोग जब इससे मिलते हैं फिर हसद की सूरतें कायम होती हैं। जब लोगों के साथ रिलेशन होता है, ताल्लुकात होते हैं, लेन देन होता है, तो तब अदावत, कीना, बुग्ज, निफाक और आपस के लड़ाई झगड़े जो होते हैं, फरमाया तब पैदा होते हैं। और जिस जगह पर ये अजनबी है और मुसाफिर आम तौर पर अजनबी होता है, तो बहुत कम ऐसी सूरतें पैदा होती हैं कि ये तमाम के तमाम जो मजमूम और साफ हैं बंदा इनसे बचा रहता है। तो एक मिसाल दे के एक बंदे को समझाया गया और कहा, ए बंदा ए मोमिन, तू एक मुसाफिर की तरह हो जा कि जिस तरह एक मुसाफिर जब लोगों से मिलता है तो पहली ही मुलाकात में उसके दिल में लोगों के लिए या लोगों के दिल में इसके लिए कोई हसद, अदावत, कीना, निफाक और निजा नहीं होता। फरमाया इसी तरह जब तू लोगों में रहता है तो अपनी कैफियत ऐसी बना ले, अपना अंदाज ऐसा बना ले कि गोया कि तुझे लोग एक मुसाफिर ख्याल करते हो या सिर्फ एक रास्ता अबूर करने वाला। जस्ट कितना वक्त लगता है इंसान एक तरफ से दूसरी तरफ मुंतकिल हो जाता है, रास्ता अबूर कर लेता है और दिल में किसी के लिए भी कोई ख्याल नहीं होता, क्योंकि ये वहां अजनबी है और लोगों को जानने वाला नहीं है। तो ये तमाम मजमूम और साफ भी फिर इसके करीब नहीं आते। जैसे कहा जाता है कि मर जाओ मरने से पहले, कि जब इंसान मर जाता है उसके करीब खड़े होकर उसकी गीबतें करें, उसकी चुगलियां करें, जो मर्जी करते रहे, लेकिन वो बदला नहीं ले सकता, वो कुछ भी नहीं कर सकता, क्योंकि वो एक मैयत है, चारपाई पर पड़ा हुआ वो इंसान कि जिसके वजूद से रूह को निकाल लिया गया है, रूह और वजूद का जो कनेक्शन है वो फिलहाल खत्म कर दिया गया है। अब ये किसी की बात का जवाब नहीं दे सकता, अब ये किसी से बदला और इंतकाम नहीं ले सकता। तो कहा मर जाओ मरने से पहले, कि जिस तरह मरने के वक्त में तुम्हारी जो कैफियत होती है कि जब इंसान मर जाता है तो कुछ भी नहीं कह सकता। कहा इसी तरह दुनिया में जिंदगी गुजारो और खामोशी के साथ अपने मामलात को चलाते चले जाओ। किसी के लिए दिल में बुग्ज ना रखो, कीना ना रखो, निफाक ना रखो, निजा की सूरतें कायम ना करो, बल्कि जैसा रब का हुक्म है वैसी जिंदगी बसर करो और सुन्नत मुस्तफ़ा करीम सल्लल्लाहु अलैहि वसल्लम के मुताबिक चल कर अपनी जिंदगी बसर करके इस दुनिया से खुशो खुरम और कामयाब जिंदगी गुजार कर रुखसत हो जाओ। क्योंकि कामयाब तो वही है कि जो इस दुनिया से गया, आलम यह है कि उसे जहन्नुम की आग से दूर कर दिया गया है और वो जन्नत में जाने का मुस्तहिक ठहरा है। क्योंकि कुरान भी यही कहता है, फमन जुहजिहा अनिन नार वउदखिलल जन्नत फकद फाज, कि जिसे जहन्नुम की आग से दूर कर दिया गया और वो जन्नत में दाखिले का मुस्तहिक ठहरा है, फरमाया फकद फाज, यही बंदा कामयाब है। और इस हदीस मुबारक में हजरत अब्दुल्लाह इब्ने उमर रजी अल्लाह ताला अनहुमा के बारे में आता है कि आप फरमाया करते थे, खुज मिन सेहतिका लि मर्दिका व मिन हयातिका लि मौतिका, क्या बंदा खुदा तुम अपनी तंदुरुस्ती के औकात में से कुछ हिस्सा बीमारी का रख लो और अपनी जिंदगी के अय्याम में से कुछ हिस्सा अपनी मौत के लिए रख लो, यानी कुछ वक्त अपनी बीमारी के लिए रखो। मुराद यह है कि तंदुरुस्ती के औकात में अल्लाह तबारक व ताला की इबादत करो, उसकी इताअत में मशगूल हो जाओ और इताअत व फर्मा बरदारी में जिंदगी को बसर करो। क्योंकि बीमारी के अय्याम में तुम इतनी इबादत और इताअत नहीं कर सकोगे। गोया दूसरे लफ्जों में यूं कह लीजिए कि अपने लिए जखीरा कर लो। इंसान अच्छे वक्त में माल जब आ जाता है तो कोई चीज लेकर जमा कर लेता है और मकसूद ये होता है कुछ वक्त के बाद सेल कर दूंगा ताकि इसमें नफा आ जाए। तो पहले वक्त में जमा किया है और अगले वक्त में काम आ गया है। आज के वक्त में जबकि तंदुरुस्ती है, ज्यादा इबादत करके, नवाफिल पढ़ के अगर हम अल्लाह तबारक व ताला को राजी करने की कोशिश करते हैं तो अगर बीमारी आ जाती है, इनमें कोई कमी भी हो जाती है, और लेकिन नमाज जो फराइज पन जगाना है या जो फराइज है उन पर हम अमल कर लेते हैं तो तब भी जो पहला किया हुआ जखीरा है वो उस वक्त में काम आ जाएगा। और अपनी जिंदगी के अय्याम में से फरमाया मौत का हिस्सा रखो, मतलब यह है कि अपनी जिंदगी के अय्याम को गनीमत जान लो और अपनी जिंदगी के अय्याम को बेफायदा कामों में, गफलत में मत गुजारो। क्योंकि जब आदमी मर जाता है तो फिर उसके तमाम के तमाम जो आमाल हैं वो मुनकते हो जाते हैं और जो उसकी उम्मीदें हैं उनके जो चराग इसने जला रखे थे वो सब के सब बुझ जाते हैं। अगरचे कि बाद रिवायात के अंदर बाज आमाल का जिक्र है कि इंसान जब मरता है तो उसके आमाल मुनकते हो जाते हैं, और लेकिन बाज ऐसे हैं जो उस तक पहुंचते रहते हैं, जिनमें से नेक औलाद है और इल्म जिससे नफा हासिल किया जाता है, सदका जारिया है, इस तरह की बास चीजें हैं रिवायात में, उनका इस्तिस्ना किया गया, यानी वो आमाल दुनिया में किए थे अब सवाब की सूरत के अंदर वो जारी रहते हैं, जब तक लोग उन पर अमल करते रहते हैं तो ये ईजाद करने वाले को उसका अजर और सवाब अल्लाह तबारक व ताला की बारगाह से पहुंचता रहता है। तो मदनी चैनल के नाज़रीन, दुनिया की तरफ इंसान को माइल नहीं होना चाहिए और दुनिया को अपना वतन असली उसे नहीं करार देना चाहिए, बल्कि वाज़े कर दिया गया कि तुम अपने दिल में यह ख्याल ना जमाओ कि तुम दुनिया में बाकी रहोगे और दुनिया से तुम सिर्फ इतना ही ताल्लुक रखो कि जैसा एक मुसाफिर किसी अजनबी का ताल्लुक इस दुनिया के साथ होता है। मदनी चैनल के नाज़रीन, आइए एक बहुत प्यारी रिवायत हजरत मौला मुस्लिमीन मौला मुश्किल कुशा अली अल मुर्तजा शिर खुदा रदी अल्लाह ताला अनहो से जो मनकूल है वो मैं आपको सुनाता हूँ। हजरत मौला मुश्किल कुशा रदी अल्लाह ताला ने फरमाते हैं, इरतहलत दुनिया मुदबिरतन وارتحلت الآخرة مقبلة ولكل واحدة منهما بنون فكونوا من أبناء الآخرة ولا تكونوا من أبناء الدنيا، فإن اليوم عمل ولا حساب، وغدا حساب ولا عمل بمزحزحه بمباعده. حضرت مولا مشکل کشا رضی اللہ تعالیٰ عنہ نے فرمایا، دنیا پیٹھ موڑتے ہوئے کوچ کر رہی ہے اور آخرت سامنے سے آ رہی ہے، اور ان میں سے ہر ایک کے بیٹے ہیں، پس تم آخرت کے بیٹے بنو، دنیا کے بیٹے نہ بنو، کیونکہ آج عمل ہے اور حساب نہیں ہے، کل حساب ہوگا اور عمل نہیں ہوگا. مراد یہ ہے کہ دنیا پیٹ پھیر کر جانے والی ہے، تم اس میں امید رکھنا بالکل چھوڑ دو، کیونکہ اس میں امید رکھنا یہ مسموم ہے. حضرت مولا مشکل کشا رضی اللہ تعالیٰ عنہ کے اس قول سے بعض حکماء نے اس قول کو اختیار کیا کہ دنیا پیٹ پھیر کر جانے والی ہے اور آخرت وہ سامنے سے آنے والی. دنیا تو پیٹ پھیر کر جا رہی ہے، آخرت سامنے سے آ رہی ہے، اور اس شخص پر تعجب ہے جو پیٹ پھیر کر جانے والی کی طرف متوجہ ہے، اور جو سامنے کی طرف سے آ رہی ہے اس کی طرف یہ پیٹ پھیر لیتا ہے. حالانکہ جو سامنے کی طرف سے آ رہی ہے اور اس کی طرف متوجہ ہے، اسے چاہیے کہ اس کی طرف قدم بڑھائے. حضرت قتادہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، دنیا کا طلبگار جب بالکل بے فکر ہوتا ہے، اس وقت اس پر عذاب الہی آتا ہے، اور اس کا تمام ساز و سامان جس سے اس کی امیدیں وابستہ تھی، سب کا سب غارت ہو جاتا ہے. مدنی چینل کے ناظرین، روایات کے اندر یہ بات بھی موجود ہے، حضور نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا، اگر دنیا کی کوئی بھی حیثیت اللہ تبارک و تعالی کی بارگاہ میں اتنی ہوتی کہ مچھر کے پر کے برابر، یعنی اللہ کی بارگاہ میں اس دنیا کی حیثیت اگر مچھر کے پر کے برابر بھی ہوتی، تو وہ اس دنیا سے کسی کافر کو پانی کا ایک گھونٹ بھی نہ دیتا. آپ اندازہ کیجئے، اس کا مطلب یہ ہوا کہ اللہ کی بارگاہ ہمیں اس دنیا کی کوئی حیثیت نہیں جس سے ہم دل لگا کے بیٹھے ہیں. تو ہمیں چاہیے کہ اس دنیا میں ہی، اس سے پہلے کہ مر جائے، صحت کے اندر ہی اللہ کی عبادت کریں، اس سے پہلے کہ موت آ جائے جو کہ اٹل ہے. وَلَن يُؤَخِّرَ اللَّهُ نَفْسًا إِذَا جَاءَ أَجَلُهَا، یہ اٹل فیصلے ہیں جو آ کے رہیں گے، اس سے پہلے کہ موت آ جائے ہم اللہ کو راضی کر لیں. اللہ کریم ہم سب کو عمل کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ واصحابہ وبارک وسلم.
ایمان ہے قول مصطفیٰ